यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान जेठ 2 गतेसम्म स्थगित गर्ने सरकारको निर्णय। विद्यमान लकडाउनको अवस्थालाई अझै केही दिन लम्ब्याउने तयारीमा सरकार रहेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवड़ाको भनाई। कोरोना भाइरसबाट संक्रमित 49 जना मध्ये 12 जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अपनाइएको उपचार पद्धतिपछि डब्ल्यूएचओद्वारा नेपाल अति उच्च जोखिमबाट उच्च जोखिमको सूचीमा। तनहुँको ब्यास नगरपालिकामा एकै परिवारका 3 जना मृत अवस्थामा भेटिए। कैलालीमा नुहाउने क्रममा डुबेर 2 जना बालकको मृत्यु। र कोरोना संक्रमणबाट निको हुनेको संख्या 8,40,000। संक्रमण निको भएकालाई फेरि संक्रमण नहुने ठोकुवा गर्न नसकिने विश्व स्वास्थ्य संगठनको भनाई। अब समाचार विस्तारमा। सरकारका प्रवक्ता एवं अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले विद्यमान लकडाउनको अवस्थालाई अझै केही दिन लम्ब्याउने तयारीमा सरकार रहेको जानकारी दिनुभएको छ। कोरोना संक्रमण जोखिम प्रतिको स्थिति मूल्यांकन गर्दा लकडाउन बाध्यता जस्तै देखिएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारले छिट्टै निर्णय गर्ने सरकारका प्रवक्ता डाक्टर खतिवड़ाले केही बेर अघि रेडियो नेपालसँगको कुराकानीमा बताउनु भएको हो।
मलाई अहिले के लाग्छ भने हामीले अझ धेरै जोखिम मोल्नु हुँदैन र हामीले लकडाउनको अवधिलाई अझ अगाडि बढाउनु पर्छ भन्ने मेरो निजी विचार हो। यद्यपि यो आजभोलि नै बस्ने मन्त्री परिषदको बैठकले निर्णय गर्छ, तर यति भनिरहँदाखेरि नेपाली दिदीबहिनी दाजुभाइहरूले यो लकडाउन भनेको हामीले आफूलाई अनुशासनमा राख्ने र यसको कारणबाट हामी आफै सुरक्षित हुन्छौँ भन्ने जुन भावनाका साथ यसलाई जोखिम कम नहुन्जेल कायम राख्नुपर्छ भन्ने पनि आम धारणा छ, त्यसलाई पनि हामीले बुझेर लकडाउनको अवधिबारे निर्णय गर्नुपर्ने हुन्छ।
कोरोना संक्रमणका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई चुनौतीका रूपमा सरकारले लिएको र बजेटका लागि स्रोत व्यवस्थापन गरेर कार्यान्वयनका प्राथमिकता निर्धारण गरिने अर्थ तथा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर खतिवड़ाले बताउनुभयो।
जोखिमकै बीचमा काम गर्ने अवसर पनि हामीले प्राप्त गर्नुपर्छ। यी जोखिमहरूमा मुख्यत राजस्वको वृद्धि यो वर्ष हाम्रो कम हुने नै हो, किनभने अहिले हामी संक्रमणको जोखिम बीचमा हाम्रा धेरै व्यवसायहरू कारोबारहरू आयातहरू कम भएकै स्थिति हो। हामीलाई आशा छ आगामी आर्थिक वर्षको सुरुदेखि नै हामीले कोरोनाको संक्रमण जोखिम न्यून पारेर अघि बढ्न सक्छौँ, एउटा आशाको कुरा त्यो छ। दोस्रो कुरा, हामी जति तल जान्छौँ त्यति नै माथि उठ्न पनि हामी सक्छौँ भने भूकम्प पछिको हामी जसरी रिकभर भयौँ, जसरी माथि आउन सक्यौँ र हामीले अर्थतन्त्रलाई स्वाभाविक गतिमा लिएर आउन सक्यौँ, त्यसले हामीलाई एउटा आँट पनि दिएको छ र हामी यस्ता अवस्थामा सबै सार्वजनिक निजी सामुदायिक क्षेत्र मिलेर फेरि अर्थतन्त्रलाई स्वाभाविक गतिमा ल्याउन सक्छौँ भन्ने आँट पनि छ। अब जहाँसम्म अनुदानको कुरा छ, भूकम्प पछिको पुननिर्माणको काम सम्पन्न हुँदै जाँदा भूकम्पसँग सम्बन्धित अनुदानहरू त अब आउँदैनन्, तर केही स्वाभाविक अनुदानहरू छन् खास गरी द्विपक्षीय मित्र राष्ट्रहरूबाट दिने, ती रकमहरू छँदैछन्, त्यसमा हामी आशावादी नै छौँ।
सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान आगामी जेठ 2 गतेसम्म स्थगन गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको हिजो सिंहदरबारमा बसेको बैठकले यही वैशाख 18 गतेसम्म बन्द रहेको हवाई उडानलाई जेठ 2 गतेसम्म बढ़ाउने निर्णय गरेको बैठकपछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीले जानकारी दिनुभयो।
मे 15 सम्म आन्तरिक हवाई उडान र अन्तर्राष्ट्रिय हवाई उडानहरूलाई स्थगितै राख्ने, लकडाउनको स्थितिलाई अझै समीक्षा गर्दै विचार गर्दै सरकारले थप निर्णय गरेर जानेछ र उपचारको क्रम, त्यसलाई ट्रेस गर्ने, ट्र्याकिङ गर्ने अनि ट्रिटमेन्ट गर्ने लगायतका विषयहरूलाई अझै प्रभावकारी रूपले अगाडि बढाउने। सबै प्रदेशहरूमा अहिले हामी अब स्थिति औषधि र औषधिजन्य सामग्रीहरूको आपूर्ति र उपलब्धताको स्थिति हामी अहिले सजिलो स्थितिमा छौँ, अभाव छैन, चाहिएको ठाउँमा चाहिएको प्रदेशमा यी सामग्रीहरू पठाउन पुर्याउन सकिने अवस्थामा छौँ र यसलाई निरन्तरता दिने यिनै विषयहरू आजको बैठकमा छलफल भए र यसलाई प्रभावकारी रूपमा काममा अगाडि बढाउने नै निदो निर्णय भएको छ।
सबैको सहयोगमा लकडाउनको अहिलेसम्मको स्थिति सफल रहेको, लकडाउनका कारण संक्रमणलाई नियन्त्रणमा लिन सकिएको र औषधि लगायत आवश्यक सामग्रीको अभाव नरहेको लगायतका विषयमा बैठकमा छलफल भएको सचिव बिडारीले जानकारी दिनुभयो। कोरोना भाइरसबाट नेपालमा हालसम्म 49 जना संक्रमित भएकामा 12 जना निको भइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले झापाको दम्बकमा 1 जनामा संक्रमण पुष्टि भएको र चितवन तथा बागलुङमा उपचाररत 1-1 जनामा रोग निको भएको जानकारी गराउनुभयो। कोरोना परीक्षण बढ़ाउँदै लैजाने क्रममा गत 1,945 परीक्षण भएको छ। हालसम्म देशभर पीसीआर विधिबाट 9,666 र आरडीटी विधिबाट 39,670 गरी 49,336 परीक्षण भएको प्रवक्ता डाक्टर देवकोटाले बताउनुभयो। देशभर क्वारेन्टाइनमा 14,731 व्यक्ति रहेकामा सबैभन्दा बढ़ी प्रदेश नम्बर 5 7,956 र सबैभन्दा कम बागमती प्रदेशमा 131 जना रहेका छन्। देशभर आइसोलेशनमा राखिएकाको संख्या 87 रहेको र तीमध्ये 3 जना काठमाडौँ उपत्यकामा रहेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ताले हिजो विश्व औलो दिवस पनि परेको सन्दर्भ उल्लेख गर्नुहुँदै औलो रोकथाम र नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। अहिले क्वारेन्टाइनमा समेत औलो रोकथामका लागि विशेष ध्यान दिँदै जानुपर्नेमा उहाँले जोड़ दिनुभयो।
हाल क्वारेन्टाइनमा रहनुभएका केही व्यक्तिहरूमा पनि औलोको परीक्षण गर्दा पोजिटिभ देखिएको छ, त्यसैले हाम्रो क्वारेन्टाइनमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ र त्यसको गुणस्तरमा पनि हामीले वृद्धि गर्दै जानुपर्ने हुन्छ। अहिले लकडाउनको पनि समय छ, हामीलाई केही फुर्सद पनि छ, त्यसले गर्दाखेरि आफ्नो यो फुर्सदको समयको पालना पनि गरौं, आफ्नो व्यक्तिगत तथा वातावरणीय सरसफाईमा सबैले ध्यान दिऊ, आफ्नो घरभित्र घर वरपर करेसा बारी जस्ता ठाउँहरूमा सरसफाई गरौं, घर नजिकै पानी जम्ने ठाउँहरू भए त्यो ठाउँहरू पुरौं, विशेष गरी गर्भवती महिला र बच्चाहरूलाई लामखुट्टेको टोकाईबाट जोगाऊ, झोलको प्रयोग गरौं र उहाँहरूको अरू स्वास्थ्य स्याहारमा पनि विशेष ध्यान दिई। यो अहिलेको यो COVID-19 यो महामारीको समयमा औलोको पनि प्रकोप बढ्न सक्ने भएको हुनाले हामीले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट यो अनुरोध गरेका छौं।
प्रत्येक 2 मिनटमा संसारका 1 जना बालबालिकाको औलोले मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुहुँदै गर्भवती सुत्केरी र बालबच्चालाई औलो रोगबाट जोगाउन, लामखुट्टीबाट जोगिन, घर वरिपरि सफाई र झूल हालेर मात्र सुत्ने व्यवस्था मिलाउन पनि प्रवक्ता डाक्टर देवकोटाले आग्रह गर्नुभयो। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाह्य आवागमन रोकेर उत्पादन र निर्माण सञ्चालन गर्नुपर्ने बताउनु भएको छ। हिजो एक विज्ञप्ति जारी गर्नुहुँदै मुख्यमन्त्री पौडेलले लकडाउनलाई परिमार्जन गर्नुपर्ने उल्लेख गर्नुभयो। देशमा कोरोना भाइरसले महामारीको रूप लिन नसक्नुको मुख्य कारण लकडाउन नै भएको भन्नुहुँदै मुख्यमन्त्री पौडेलले कोरोना भाइरसको महामारीबाट जोगिन लकडाउनको विकल्प भने नभएको उल्लेख गर्नुभयो। खेतीपातीको मौसम भएकाले खनजोत, मलखादको ओसार पसार, बालीनाली लगाउने, थन्काउने लगायत कृषि कार्यका लागि उचित व्यवस्थापन गर्नुपर्ने भएको र विकास निर्माणका दृष्टिले समेत यो मौसमलाई महत्वपूर्ण मानिने हुँदा सम्बन्धित कार्यस्थललाई नै क्वारेन्टाइन मानेर मजदूर थपघट नगर्ने गरी विकास निर्माणको कामलाई निरन्तरता दिन उचित हुने मुख्यमन्त्री पौडेलको विज्ञप्तिमा जनाइएको छ। राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले विश्वव्यापी महामारीका रूपमा फैलिएको COVID-19 संक्रमणको जोखिमलाई ध्यानमा राखी मुलुकमा लकडाउनलाई अझै निरन्तरता दिनुपर्ने आवश्यकता उल्याएको छ। मुलुकको भूगोल, संक्रमणको अवस्था हेरेर ग्रीन जोन, रेड जोन र येलो जोनका रूपमा वर्गीकरण गरी सोही अनुसार लकडाउनलाई खुकुलो र कड़ा बनाउनु पर्नेतर्फ सरकारको ध्यान आकर्षण गराएको समितिका सभापति दिलकुमारी रावल पार्वतीले जानकारी दिनुभयो। समितिले रोगको संक्रमण रोक्न मुलुकमा अहिलेसम्म भएको प्रयासको सराहना गर्दै सरकार र सम्बन्धित सरोकारवाला संस्था, व्यक्ति र आदेश पालना गर्ने आम नागरिकलाई धन्यवाद दिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा उपचाररत पर्साका 3 र रौतहटका 1 गरी 4 जना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ। छपकैयाको मक्की जामे मस्जिद र घुसकपुर स्थित मस्जिदमा बसेका 3 भारतीय जमाती तथा 1 रौतहटका युवकको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो। तेस्रो पटक पीसीआर परीक्षणका लागि 4 जना संक्रमितको स्वाबको नमूना संकलन गरी हेटौँडा स्थित प्रादेशिक प्रयोगशालामा पठाइएकोमा उनीहरूको रिपोर्ट नेगेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो। बझाङ जिल्लाका विभिन्न स्थानीय तहहरूमा 771 जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। जिल्लाको बिथडचिर, केदारसिंह, दुर्गाथली, थलारा गाउँपालिका, बुङ्गल, जय पृथ्वी नगरपालिका लगायतका स्थानीय तहमा पीसीआर विधिबाट परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण नदेखिएको हो। कोरोना संक्रमणको केन्द्रबिन्दु बनेको उदयपुरको त्रियुगा नगरपालिका 3 भुल्के सहित जिल्लाका 8 खतरायुक्त स्थान मध्ये 2 स्थान चौदण्डी नगरपालिकाको सिवाय र त्रियुगा नगरपालिकाको मोतीगढ़ाको नमूना स्वाब संकलनमा 78 जना मध्ये 73 जनाको रिपोर्ट नेगेटिभ आएपछि ती 2 स्थानको अवस्था अब सामान्य हुन थालेको छ। बाँकी 5 जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिँदै स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले अब उदयपुरको सिवाय र मोतीगढ़ा खतरायुक्त स्थानमा राखिएको भए पनि सो 2 स्थानको अवस्था सामान्यतिर गएको बताउनुभयो। विश्वभर फैलिरहेको कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि मुलुकमा लकडाउन गरिएको 1 महिना नागिसकेको छ। यो अवधिमा थुप्रै बालबालिकाहरू घरमै बस्न बाध्य छन्। यो बेला बालबालिकालाई कसरी सकारात्मक र रचनात्मक बनाउन सकिन्छ अभिभावकहरूको मुख्य चिन्ता र चासोको विषय बनेको छ। एक रिपोर्ट। स्वाभाविक रूपले बालबालिकाहरू चञ्चले, छुकछुके र उत्सुकताका साथ नयाँ कुरा जान्न जिज्ञासु हुन्छन्। जिज्ञासा र चञ्चलताको तीव्रतामा हुर्किरहेका बालबालिकालाई स्वच्छन्द र सिकाई र हुर्काई महत्वपूर्ण हुन्छ। तर लकडाउनमा घरभित्रै लामो समयदेखि बस्न बाध्य बालबालिकाहरूमा एकातर्फ कोरोनाको सन्त्रास रहेको छ भने अर्कोतर्फ साँघुरो घेरामा कैद भइरहेको महसुस भइरहेको छ। यो बेलामा बालबालिकामा कस्तो असर परिरहेको छ त? बाल मनोचिकित्सक आलोक झा।
अहिलेको समयमा बच्चाहरूमा यो मनोत्रासको समस्याहरू, दुखाइको माध्यमबाट देखिने समस्याहरू पनि आइरहेका छन्। जस्तै कति बच्चा टाउको दुख्यो भन्ने, जिउ दुख्यो भन्ने, जिउ पोल्यो भन्ने, तरिकरी विभिन्न भागहरू दुख्यो भन्ने, यस्तो दुखाइका क्षणहरू पनि लिएर तनावकै लक्षण हो।
एकातिर बालबालिकालाई सम्हाल्ने अभिभावकको चिन्ता, अर्कोतिर उनीहरूको उत्सुकता। बालबालिकाहरू लामो समय एकान्तमा बस्दा वा यस्तो संक्रमणका बेला बढ़ी आत्तिने र झिझिने अवस्था आउन सक्छ। यसमा अभिभावकको भूमिका रचनात्मक तथा अझ प्रभावकारी हुनुपर्ने औल्याउनुहुन्छ डाक्टर झा।
अभिभावकको ठूलो भूमिका छ। अहिलेको बेलामा जुन एउटा युजुअल रुटिन थियो कोरोना भन्दा पहिला, त्यही रुटिन नै सकेसम्म हामीले एउटा बनाउनु पर्ने छ। बच्चासँग मिलेर रुटिन खाले वर्क फलो गरोस्, जसमा चाहिँ खेलको समय पनि होस्, एकाडेमिक क्रियाकलाप भन्छ नि, थोरै रिडिङ राइटिङ, त्यो सँगसँगै अब ड्रइङ कलरिङ स्किल्सहरू, त्यो सँगसँगै ती नयाँ स्किलहरू बच्चासँग अभिभावक मिलेर चाहे प्यानोको धुनहरू सिक्ने, गिटारको बजाउन सिक्ने, त्यो नयाँ स्किलहरू पनि डेभलप गराउने बच्चाहरूमा।
सामाजिक सञ्जाल र टिभी प्रतिको बढ्दो बाल रुचि र त्यसले पार्ने मनोवैज्ञानिक असरले उनीहरूलाई नकारात्मक प्रभाव पार्ने गरेको पाइन्छ। विद्युतीय सामग्रीको बढ़दो प्रयोग र सामाजिक सञ्जालमा मात्र बालबालिकालाई छोड्दा उनीहरूमा पर्न सक्ने नकारात्मक प्रभावबारे अभिभावकहरू सचेत हुनुपर्ने बताउनुहुन्छ डाक्टर अरूणा उप्रेती।
त्यो बच्चाहरूले धेरै दुःख दिन्छन् र त्यसपछि तिनीहरूलाई मोबाइल अनि कम्प्युटर दिनभरि दिए आनन्द हुन्छ भन्ने जो आमा बुवाले भन्छ, उहाँहरूले चाहिँ के विचार गर्नुपर्छ भने एकछिनको लागि त बालबालिका फक्किन्छन् र यसले दीर्घ रूपमा बिहानदेखि बेलुकासम्म कम्प्युटर हेर्दाखेरि त्यहाँ दीर्घ रूपमा राम्रो असर पर्छ। दुईवटा कारण, एउटा त्यो आँखामा समस्या पर्छ अनि अर्को कुरा के भने बच्चाहरू चलायमान हुँदैन, खेल्ने दौड्ने उफ्रिने हो, तर अब यो बेलामा दौड्ने खेल्ने उफ्रिने त सम्भावना छैन। घरमै बसेर योगासनहरू सिकाउने, व्यायामहरू गर्ने, बच्चाहरूलाई विभिन्न किसिमको घरको कामहरूमा इन्भल्भ गराउनु पर्छ।
एकातिर बालबालिकाको मानसिक स्वास्थ्यको विषय रहेको छ भने अर्कोतिर बालबालिकालाई आवश्यक पर्ने खानपान र पोषणमा पनि ध्यान दिनुपर्ने देखिन्छ। फेरि एकपटक डाक्टर उप्रेती।
घरमै भएको खानेकुराहरू, दाल भात तरकारी रोटी दुध दही चाहिँ हामीले दैनिक रूपमा स्वास्थ्यकर खाना खान्छौँ, त्यही खानेकुराहरू दिन जरुरी छ।
आजका बालबालिका देशका भविष्य हुन्। लकडाउनका कारण विद्यालय बन्द हुँदा बालबालिकाहरू घरमै बसिरहेका बेला अभिभावकहरूले उनीहरूको मनोविज्ञान बुझेर उनीहरूको दैनिकीलाई सहज बनाउनेतर्फ सोच्नुपर्छ। यो अवस्थामा बालबालिकाहरूलाई माया गरेर सम्झाई बुझाई सकारात्मक ऊर्जा दिनु नै पारिवारिक उत्तरदायित्व र अभिभावकत्व हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ।
दुईटा रिपोर्ट बाँकी छ
खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि
थ्याङ्क्स।
दुईटा रिपोर्ट बाँकी छ
राम्रो
छ, टन्न छ, पढ सबै
पढ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोविड 19 को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको हो। छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसँगको खुला सिमानाका कारण नेपाललाई अति उच्च जोखिममा राखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अपनाएको उपचार पद्धति देखेर डब्ल्यूएचओले अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिनुभयो। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर छरिएर रहेका नेपालीहरूको स्वास्थ्य अवस्थाप्रति नेपाली कांग्रेसले चिन्ता व्यक्त गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले जारी गर्नुभएको विज्ञप्तिमा सरकारले नेपालभित्रै रहेका नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गर्नुका साथै नेपाल बाहिर रहेका करिब 50 लाख नेपालीको समेत ध्यान दिन जरूरी रहेको उल्लेख छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनबाट सिन्धुली जिल्लाका गाउँमा खेतीपाती र अर्मपर्म गर्नेहरूलाई खासै प्रभाव परेको छैन, तर जिल्लाबाट बाहिर काम गर्न जानेहरूलाई भने यातायातका साधन नचल्दा समस्या भएको छ। छिमेकी जिल्ला उदयपुरमा कोरोना संक्रमितको संख्या बढ़न थालेपछि तराईबाट सिन्धुली जाने चुरे लगायतका अन्य सिमानामा जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कड़ाई गरेको छ। सिन्धुलीबाट कमल सरला सुनवारको एक रिपोर्ट।
के होला, खै नमरिने हो नबाँचिने हो भन्ने सबैलाई पीर त छ नि।
कोरोना भाइरसको उच्च जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको महिना दिन बितेको छ। एक महिनासम्म सिन्धुलीमा सरकारले गरेको लकडाउनको पालना गरेर बाहिर हिडुल नगर्नेहरूलाई अब के गर्ने भन्ने चिन्ता लाग्न थालेको छ। कतिपय नागरिकलाई भोकमरीको चिन्ता छ, कतिलाई घर आउन नपाएर जिल्ला बाहिरै अलपत्र परेका आफन्त र छोराछोरीलाई सम्झेर चिन्ता बढ़न थालेको बताउनुहुन्छ कमलामाई नगरपालिका साथका कुल बहादुर कार्की।
बाहिर बाहिर छन्, अब कोही आएका छैनन्। दोलखेत्र गएको छ एउटा, यसो काम गर्न उतै रोकेर बसेका छ, बन्दले गर्दा आउन सकेका छैन।
यता ज्येष्ठ नागरिक सुकुमाया नेपाली भने कमलामाई नगरपालिका सिन्धुलीले लकडाउनको समयमा ज्येष्ठ नागरिकलाई ध्यान दिँदै अग्रिम 2 महिनाको सामाजिक सुरक्षा भत्ता एकैपटक उपलब्ध गराएपछि खुसी छन्।
घर बस्नु छ, खानु पर्यो, कमाउने छैनन्। चिउरा लग्यो, अन्डा सन्डा चिया स्या खायो, भत्ता 4,000 दियो।
गाउँमा खेतीपाती अर्मपर्म गर्नेहरूलाई भने लकडाउनले खासै प्रभाव पारेको देखिँदैन, तर बाहिर काम गर्न जानेहरूलाई भने सवारी साधन नचलेपछि समस्या भएको छ। कमलामाई नगरपालिका 11 कालीखोलाका ज्ञान बहादुर रम्तेल घर बाहिर बसेर ज्याला मजदूरी गर्नुहुन्थ्यो। लकडाउन भएपछि काम बन्द भयो र घण्टौं हिँडेर घर आएर बसेको पनि महिना दिन पुगेको बताउनुहुन्छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले भने उदयपुरमा कोरोना संक्रमितको संख्या बढ़न थालेपछि तराईबाट सिन्धुली आउने चुरेको सिमाना लगायत अन्य सिमानामा कड़ाई गरेको छ। हाललाई तराईका जिल्लाहरू लगायत अन्य जिल्लाबाट सिन्धुली जिल्लाका लागि ल्याइने फलफूल, माछा मासु, अण्डा, कुखुराको चल्ला, हरियो तरकारीको ढुवानीमा समेत प्रतिबन्ध लगाएको छ। सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे,
हामीले दशकबाट आउने नाकाहरूमा अलिक बढी टाइट गरेका छौँ, जस अन्तर्गत चुरेमा सशस्त्र प्रहरीलाई नै घटाएर हामीले अलिक बढी दिने निगरानी राखेका छौँ भने उदयपुरसँग सिमाना रहेको दुदौनी नगरपालिकाका केही ठाउँहरूमा स्थानीय बासिन्दाहरूको समेत सहयोगमा हाम्रो प्रहरी शक्तिलाई अलिकति बढी बढाएका छौँ र त्यहाँदेखि नै आवत जावतलाई नियन्त्रण गरेका छौँ।
अहिले सिन्धुलीमा सरकारले नागरिकको सुरक्षाको लागि लकडाउनलाई थप कडाई गरेको छ। जनचेतनाका लागि अडियो माइकिङ लगायत अन्य सामाजिक सञ्जाल अनलाइनहरूमा सन्देशमूलक सामग्री प्रचार प्रसार गरिरहेको छ, तर नागरिक भने एक महिनासम्म लकडाउनमा बस्दा उकुस मुकुस भएका छन्। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
लकडाउनका कारण आफ्नो देश फर्कन नपाई नेपालका क्वारेन्टाइनमा राखिएका भारतीयलाई हिजो सिमानामा विदाई गरी भारतीय अधिकारी समक्ष हस्तान्तरण गरिएको छ। भैरहवा स्थित निमा प्रतिमान प्राविधिक सचिवालयको क्वारेन्टाइनमा राखिएका 154 र कपिलवस्तुको सीमा क्षेत्र कृष्णनगर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका 36 भारतीयलाई भारतीय सरकारी अधिकारीलाई हस्तान्तरण गरिएको हो। नेपालमा काम गर्ने भारतीय नागरिकहरू नेपालीको क्वारेन्टाइनमा बसी बेलहिया नाका हुँदै भारत गएका छन्। 152 जना भारतीय नागरिकहरूलाई प्रक्रिया पूरा गरी भारत पठाइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो। विश्वव्यापी रूपमा फैलिएको नोवल कोरोना भाइरसका कारण मुलुकको औद्योगिक क्षेत्रमा असर पर्न थालेको छ। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लागू गरिएको लकडाउन पश्चात बारा पर्सा औद्योगिक करिडोरका खाद्य तथा औषधिजन्य उद्योगहरू आंशिक रूपमा सञ्चालन भइरहेका छन् भने कतिपय उद्योगहरू कच्चा पदार्थ नपाएर बन्द हुने अवस्थामा पुगेका छन्। वीरगंजबाट संवाददाता ध्रुव अधिकारीको रिपोर्ट।
मुलुकको प्रमुख आर्थिक केन्द्र वीरगंज तथा वीरगंज आसपास रहेका औद्योगिक कल कारखानाहरू कच्चा पदार्थको अभावमा बन्द हुने क्रम शुरू भएको छ। लकडाउन पछि दैनिक आपूर्तिका सामान उत्पादन गर्ने खाद्य उद्योग तथा औषधिजन्य उद्योगहरू आंशिक रूपमा सञ्चालन भइरहेको र लकडाउनका कारण अन्य उद्योगहरू समेत बन्द हुन नदिन सरकार र उद्योगी व्यवसायीहरू बीच आपसी समन्वय हुनुपर्ने कुरामा वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताले जोड दिनुभयो।
अहिले जुन अवस्था छ, नेपाल सरकारले खाद्यान्न तथा औषधिजन्य उद्योगहरूलाई र मेटेरियलहरू त्यसमा सम्बन्धित सम्पूर्ण कुराहरूलाई आवत जावत गर्ने छुट दिएको छ भने अन्य को हकमा कहीँ न कहीँ बाटोमा पनि गाह्रो भइराखेको अवस्थाहरू छ। यसले गर्दाखेरि कहीँ न कहीँ जुन स्पीडमा चल्नु पर्ने छ यो टोटल सिस्टम उद्योगको, त्यो सिस्टम घटेर 20-25% आएको अवस्था हामीले हेरिराखेका छौँ।
बारा पर्सा औद्योगिक करिडोरमा बहुराष्ट्रिय उद्योगहरू सहित झण्डै 1000 भन्दा बढी ठूला साना उद्योग कल कारखानाहरू छन् भने ती उद्योगहरूमा 70-80 हजार मजदुरहरू आश्रित रहेका छन्। लकडाउनमा काम गरिरहेका मजदुरहरूको अवस्था बुझ्नुपर्ने र उनीहरूलाई पनि राहतको व्यवस्था गरिनुपर्ने माग नेपाल कारखाना मजदुर संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशीले गर्नुभयो।
राहत वितरणको सम्बन्धमा सरकारले एक बार प्रणाली लगाएको छ, स्थानीय निकायले उसको लिस्टमा भएको मान्छेहरूलाई मात्रै प्रदान गरिरहेको छ, तर मजदुरहरू त अन्य जिल्लाबाट आएका छन्, गैर नेपाली नागरिकहरू छन् जो जान नपाएर अल्प परेको बिनाले दिन हामी समाचार सुनिरहेका छौँ। तिनीहरूको पनि चाहिँ स्थानीय निकायले एउटा रिजन तयार गरेर समानुपातिक रूपले राहत चाहिँ वितरण गर्नु पर्यो भन्ने हामीले चाहिँ बनायौँ।
यता वीरगंजको सिर्सिया सुखा बन्दरगाहमा रेल मार्ग हुँदै तेस्रो मुलुकबाट हाल झण्डै 3400 हाराहारीमा सामान भरिएको कन्टेनरहरू आएका छन्। कन्टेनरहरू पठाउने काम अगाडि बढेको सुखा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले बताउनुभयो।
जुन होल्ड भएको कन्टेनरहरू छ त्यसलाई पठाउनको लागि अब एजेन्टहरूसँग नि हाम्रो सम्पर्क भइरहेछ र हिमालय टर्मिनलले आफ्नो जुन मेसिन छ कन्टेनर ह्यान्डलिङ गर्ने मेसिन पनि करिब करिब बनाएको अवस्था छ, हो त्यो बनाउने बित्तिकै काम स्मुथ हुन्छ।
खुल्ला सीमाको कारण लकडाउनको समयमा सीमा क्षेत्रमा अहिले सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ। सीमा क्षेत्रमा भइरहेको कडाईको सम्बन्धमा सशस्त्र प्रहरी 14 नम्बर गण वीरगंज भन्सार क्षेत्रका सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्री।
सीमा क्षेत्रमा कोही पनि व्यक्ति भारत तर्फबाट नेपाल आउने व्यक्ति भारतमै रहन् र नेपाल तर्फबाट भारतमा जाने व्यक्ति नेपालमै रहन्, कोही पनि व्यक्ति इन आउट नहोस् भन्नको लागि चाहिँ निगरानी कडा गरेको छौँ। हामीले आई कन्ट्याक्टमा एउटा ड्युटीले अर्को ड्युटीलाई देख्ने गरी पिलर पिलरमा माथि पनि होइन एकदमै सिमानामा र प्लस भारतीय एसएससीसँगको पनि समन्वयमा त्यसरी ड्युटीहरू व्यापक परिचालन गरी कोही व्यक्ति आउन र जान पनि दिएको छैनौ।
कोरोना भाइरसको प्रभावलाई नियन्त्रण गर्न सरकारले पाएको सफलतासँगै अब आर्थिक र औद्योगिक क्षेत्रमा यसले पारेको प्रभावलाई कम गर्न सम्बन्धित निकायले बेलैमा ठोस कार्यक्रम ल्याउनु पर्ने माग उद्योगी व्यवसायी तथा मजदुरहरूले गरेका छन्। रेडियो नेपालका लागि ध्रुव अधिकारी वीरगंज।
तनहुँको ब्यास नगरपालिका एक निर्मल बस्तीमा एकै परिवारका 3 जना मृत अवस्थामा भेटिएका छन्। अपाङ्गता भएका 15 वर्षीय विपिन श्रेष्ठको अस्ति शुक्रबार तथा उनकी आमा 34 वर्षीय रविना र अपाङ्गता भएकी बहिनी 11 वर्षीय प्रिया हिजो मृत अवस्थामा भेटिएका हुन्। विपिनको मृत्यु हुनु 2 दिन अघि वैशाख 10 गतेदेखि नै उनका आमा र बहिनी हराएपछि उनीहरूको खोजी गरिदिन आफन्तजनले प्रहरीमा जाहेरी दिएका थिए। छोराको घाँटीमा डोरीले बाँधे जस्तो दाग देखिएपछि आमाले हत्या गरेर फरार हुन सक्ने प्रहरीले आशंका गरे पनि शनिबार आमा छोरी मादी सेती नदी किनारमा मृत अवस्थामा भेटिएपछि प्रहरीले घटनाका बारेमा अहिले केही भन्न नसकिने जनाएको छ। नुहाउने क्रममा नदीमा डुबेर कैलालीमा हिजो दुईजना बालकको मृत्यु भएको छ। कैलालीको घोडाघोडी नगरपालिका बाह्र शिवपुरका 11 वर्षीय सचिन चौधरी र 14 वर्षीय अनिश चौधरीको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनुभयो। आज वैशाख शुक्ल तृतीया, मुलुकभर स्नान दान पूजा लगायत विभिन्न धार्मिक कार्य गरी अक्षय तृतीया मनाइँदैछ। धर्मशास्त्रहरूमा उल्लेख भए अनुसार आजको दिन श्रद्धापूर्वक गरिएको दानले कहिल्यै नाश नहुने अर्थात अक्षय फल दिने हुनाले यसलाई अक्षय तृतीया भनिएको हो। यो पर्व गर्मी मौसममा पर्ने भएकाले घामबाट बस्न, तातो जमीनबाट सुरक्षित रहन, जुत्ता र तिर्खा मेट्न, शर्बत यो दिनमा विशेष रूपमा दान गर्ने चलन छ। आज अलैंची, सुकमेल र घिउ मिसाइएको सातु तथा मरिच, पिप्ला एवं सखर खाली तयार पारिएको शर्बत दान गर्नाले प्राणदान गरे बराबरको पुण्य मिल्ने विश्वास गरिन्छ। पौराणिक कथन अनुसार शिव पार्वतीको विवाह भएको आजकै दिनदेखि सत्ययुगको प्रारम्भ भएको मानिन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या 2,03,042 पुगेको छ। विश्वका हरेक राष्ट्रमा देखिसकेको कोरोना भाइरसका कारण संक्रमितको संख्या 30,00,000 पुग्नै लाग्दा रोग निको हुनेको संख्या पनि 8,40,000 पुगेको छ। पछिल्लो केही हप्तादेखि बढ़ी पिरोलेको अमेरिकामा थप 1,967 जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या 54,160 पुगेको छ। पहिलो चरणमा चीनपछि सबैभन्दा बढ़ी मार झेलेको इटलीमा दैनिक रूपमा मर्नेको संख्यामा केही कमी आए पनि मृतकको संख्या 26,384 पुगेको छ। यस्तै फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या 22,614 पुगेको छ भने स्पेनमा मर्नेको संख्या 22,902 पुगेको छ। यस्तै बेलायतमा मृत्यु हुनेको संख्या 20,319 पुगेको छ भने जर्मनीमा 5,873 पुगेको छ। एसियामा कोरोनाको सबैभन्दा बढ़ी मार झेलेको इरानमा 5,650 जनाले ज्यान गुमाइसकेका छन् भने भारतमा मृत्यु हुनेको संख्या 825 पुगेको छ। यसैबीच विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणबाट निको भएकालाई फेरि संक्रमण नहुने ठोकुवा गर्न नसकिने जनाएको छ। कतिपय देशले कोरोना संक्रमणबाट निको भएकालाई जोखिम रहित प्रमाणपत्र वा प्रतिरोधात्मक पासपोर्ट जस्ता नामले आफ्नो दैनिकीलाई यथावत चलाउन खोजेको प्रति संगठनले आफ्नो ध्यानकर्षण भएको जनाएको हो। रोग निको भएकाले पनि निश्चित समयसम्म सामाजिक भौतिक दूरीलाई कायम राख्नुपर्नेमा विश्व स्वास्थ्य संगठनले जोड़ दिएको छ। इजरायलमा प्रधानमन्त्री बेन्यामिन नेतन्याहु र उहाँका मुख्य प्रत्याशी एवं पूर्व सेना प्रमुख बेन्नी गान्टज बीच आपतकालीन राष्ट्रिय एकताको सरकार गठन गर्ने सम्बन्धमा भएको सम्झौताको जनस्तरबाट तीव्र विरोध भएको छ। भ्रष्टाचार लगायतमा संगीन आरोप खेपिरहनुभएका प्रधानमन्त्री नेतन्याहुले सत्तामा टिकिरहने उद्देश्यले आफ्ना प्रतिद्वन्दीसँग सत्ता साझेदार गर्ने सम्झौता गरेको भन्दै हजारौं जनता तेल अभिम लगायतका शहरमा भेला भएर सम्झौताको विरोध गरेका छन्। इजरायलमा सबैभन्दा बढ़ी समय सत्तामा रहनुभएका प्रधानमन्त्री नेतन्याहुको सत्तारूढ़ दलले पछिल्लो आम निर्वाचनमा पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि गान्टजको नेतृत्वमा रहेको दोस्रो ठूलो दलसँग सत्ता साझेदार गर्ने सहमति जनाएको थियो। अब मौसम। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायु र पूर्वी भागमा नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रही बंगालको खाड़ी, अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले केही दिनदेखि देशका केही स्थानमा सामान्य बदली भई सामान्य वर्षा भइरहेको छ। आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 24.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.4 डिग्री सेल्सियस, वर्षा 25 मिलीमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:29 भयो भने सूर्यास्त भरे साँझ 6:35 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान जेठ 2 गतेसम्म स्थगित गर्ने सरकारको निर्णय। विद्यमान लकडाउनको अवस्थालाई अझै केही दिन लम्ब्याउने तयारीमा सरकार रहेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवड़ाको भनाई। कोरोना भाइरसबाट संक्रमित 49 जना मध्ये 12 जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अप्नाइएको उपचार पद्धतिपछि डब्ल्यूएचओद्वारा नेपाल अति उच्च जोखिमबाट उच्च जोखिमको सूचीमा। तनहुको ब्यास नगरपालिकामा एकै परिवारका 3 जना मृत अवस्थामा भेटिए। कैलालीमा नुहाउने क्रममा डुबेर 2 जना बालकको मृत्यु र कोरोना संक्रमणबाट निको भएर निको हुनेको संख्या 8,40,000 संक्रमण निको भएकालाई फेरि संक्रमण नहुने ठोकुवा गर्न नसकिने विश्व स्वास्थ्य संगठनको भनाई। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।